पढ्ने विचार गरेको छु। कलसी 1:3-8। देखिन्छ कि देखिन्छ होला। अनि 3-8सम्म खास आजको विषय चाहिँ यो विषय छ। तपाईँलाई मैले यो विषयमा विशेष गरी पवित्र आत्माको निष्कपट प्रेम यसको विषयमा, यसको मतलब के हो, हामी हरेक व्यक्तिको जीवनमा यसको प्रभाव के हुनुपर्छ, यो कस्तो हुनुपर्छ, यो छ कि छैन, यो कुरा हो, यो कहाँबाट आउँछ, यो कुरा नै आजको विषय रहनेछ। अनि वास्तवमा कलसीका क्रिस्चियनहरू, यहाँ पी कहाँबाट आयो, क्रिस्चियनहरूको साँचो विश्वासको अचूक प्रमाण के थियो भन्दाखेरि पवित्र आत्माको निष्कपट प्रेम एकअर्काप्रति। अनि यहाँ कलसी 1:3 म पढ्छु। तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्दै हामी हाम्रा प्रभु येशु ख्रिस्टका परमेश्वर र पितालाई धन्यवाद चढाउँछौँ। अनि यो ग्रिक शब्दमा तपाईँले यो धन्यवाद परमेश्वरलाई चढाउने भन्ने शब्द के आउँछ भने, पावल चाहिँ परमेश्वरप्रति एकदमै प्रफुल्ल आनन्दित भएर परमेश्वरप्रति धन्यवादी भएको कुरा यहाँ भन्न खोजेको हुन्छ। किनभने परमेश्वरलाई हामीले दिनुपर्ने केही छैन, तर जब परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ हामी त्यसप्रति एकदमै प्रफुल्ल हुन्छौँ, आनन्दले भरिन्छौँ, त्यसपछि उहाँप्रति कृतज्ञता हामी व्यक्त गर्दछौँ। त्यही कुरा पावलको जीवनमा हामी देख्दछौँ 4 पदमा, किनकि ख्रिस्ट येशूमा भएको तिमीहरूको विश्वास र सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा हामीले सुन्यौँ। अनि यहाँ विशेष आजको फोकस भनेको चाहिँ कलसियाका विश्वासीहरूको पवित्र जनहरूप्रति भएको प्रेम, जुन चाहिँ हामीले सुन्यौँ भनेपछि यहाँ के छ भनेदेखि, प्रेरित पावल त झेलखानमा छन् रोममा, अनि इपाफ्रास जसको बारेमा अहिले हेर्छौँ, इपाफ्रास जो चाहिँ परमेश्वरको सेवक जसले कलसीमा सुसमाचार ल्याउने काम गरेका छन्, अनि तपाईँलाई म अहिलेदेखि नै, तपाईँ चाहे नयाँ हुनुहोस् पुरानो हुनुहोस्, आफैलाई कमजोर महसुस गर्नुहोस्, नपढेको, बोल्न नजान्ने अथवा बोल्न सक्ने, समय भएको नभएको, तपाईँ सबैको लागि म के भन्न चाहन्छु भने नि, हामी प्रत्येक व्यक्तिलाई परमेश्वरले आज उहाँको प्रेमको उत्तरदायी, त्यसप्रतिको जवाबदेही कसरी हुने, त्यो कुराको बारेमा अलिकति तपाईँलाई उत्साह दिन चाहन्छु, जगाउन चाहन्छु, होइन? त्यसैले यहाँनिर त्यो पत्र लेख्दै गर्दाखेरि पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेम भनेर त्यो विषयलाई चाहिँ उल्लेख गरेर परमेश्वरलाई धन्यवाद दिँदैछन्। किन तपाईँलाई थाहा छ, कलसेका विश्वासीहरू जबदेखि कलसेमा कहिले पनि पावल पुगेका छैनन्, कलसेका विश्वासीहरू जबदेखि पावलले सुने कि कलसीमा एउटा मण्डली सुरु भएको छ, अनि जुन चाहिँ पावलद्वारा विश्वासमा आएका इपाफ्रासद्वारा सुसमाचार लगिएर यो ठाउँमा विश्वासीहरू बढिराखेका छन्, उनीहरूको असल कुराहरूको बारेमा पावलले सुनेका छन् झ्यालखानमा बसेर, अनि त्यसकारण यो असल कुरा साँच्ची नै उनीहरूको जीवनमा थियो। अब यहाँनिर कुरा के आउँछ भने, पवित्र जनहरूप्रति कलसेका विश्वासीहरूको पवित्र प्रेम भन्दाखेरि चाहिँ उनीहरूले के गर्दा रहेछन् जसलाई हामीले पवित्र प्रेम भन्छौँ, यो सोच्ने विषय हो। अब 5 पद, यस आशाको खातिर जुन चाहिँ तिमीहरूका लागि स्वर्गमा राखिएको छ, जसको विषयमा तिमीहरूले अघि नै सुसमाचारको सत्यको वचनमा सुन्यौ। यहाँ यस आशाको खातिर, यस आशाको निम्ति, अब हरेक व्यक्तिको निम्ति के हो त सुसमाचार, एउटा आशाको समाचार हो, त्यसैले यो शुभ समाचार हो, होइन? अनि त्यो जुन चाहिँ तिमीहरूका लागि स्वर्गमा राखिएको छ, यो त हरेक व्यक्ति जसले सुसमाचारमा विश्वास गर्छ अथवा सुसमाचार जसको लागि प्रचार गरिन्छ, यो आशाको बारेमा प्रचार गरिन्छ। जब हामीले सुसमाचार सुनेर ग्रहण गर्छौँ, हामीले त्यो आशा, त्यो जीवन, त्यो प्रशस्तताको जीवनको प्रतिज्ञा त्यो सुसमाचारले हामीलाई बताउँछ। त्यसकारणले त्यही प्रशस्तताको जीवन, त्यो अनन्त महिमामय जीवन चाहिँ सुसमाचारले दिने आशा हो। त्यसैले अघि नै सुसमाचारको सत्यताको वचनमा तिमीहरूले सुन्यौ। त्यसैले यहाँ एउटा अर्को कुरा के हुन्छ त, कलसेका विश्वासीहरूले सुसमाचारको सत्य वचन सुन्दाखेरि उनीहरूले उनीहरूको निम्ति राखिएको स्वर्गको आशाको बारेमा बुझे। तपाईँले बुझ्नु भएको छ, तपाईँको स्वर्गमा राखिएको आशाको बारेमा तपाईँलाई कसले पहिलोचोटि सुसमाचार सुनायो? तपाईँलाई म भन्छु, मलाई पहिलोचोटि सुसमाचार सुनाउने र म प्रति धीरज गर्ने त्यो पहिलो व्यक्ति, आज पनि म दिनदिन परमेश्वरलाई धन्यवाद दिन्छु। दिनदिन उसको निम्ति म एकदम खुसी हुन्छु, किनभने उसले मेरो जीवनमा यति ठुलो योगदान पुर्यायो। यो कुरो धेरै जस्तो विश्वासीहरूले बिर्सिएका छन्। जुन ठाउँबाट सुसमाचार आउँछ उसको विरुद्धमा लागेका छन्। अनि कहिलेकाहीँ मलाई कस्तो लाग्छ भने, के सुसमाचारले मुक्ति दिएछ त्यो मान्छेलाई? अब यहाँ अर्को पद पढौँ, कलसी 1:6 सुन, सुसमाचार तिमीहरू कहाँ आएको छ जसरी सारा संसारमा नै आएको छ। त्यही सुसमाचारको कुरा भयो। यहाँ पावलले चाहिँ कलसीका मान्छेहरूलाई भनेका छन् कि सुसमाचार तिमीमा आएका छौ छ, जुन चाहिँ सारा संसारमा पनि आएको छ अनि यसले फल फलाइरहेको छ। सुसमाचारको काम के हो? फल फलाउने हो। तपाईँलाई यो फलको मतलब के हो त? सुसमाचारले फलाउने फल के हो? यो अर्को विषय हो। सुसमाचारले जहिले पनि फल फलाउँछ। यो कुरो हरेक व्यक्तिले मनन गर्नुपर्ने, जसरी तिमीहरूमा पनि तिमीहरूले यसको विषयमा सुनेको र परमेश्वरको अनुग्रहमा जानेको दिनदेखि नै फल फलाइ रहेछ। कलसीका विश्वासीहरूले सुसमाचार सुनेर जानेको विषयदेखि नै अनुग्रहमा सुनेको, होइन परमेश्वरको दया र अनुग्रहले मात्र हामीले सुसमाचार सुन्ने, बुझ्ने, त्यसबाट त्यसमा विश्वास गर्ने मौका पाउँछौँ। तर सुसमाचार सुन्ने मान्छेहरूमा फल फल्छ। यो फल के हो? हामी जो सुसमाचार सुनेर क्रिस्चियन भनेर दावी गरिराखेका छौँ, के यो फल हामीमा छ? यो एकदमै गहिरो प्रश्न हो, प्रियहरू हो। हामीले धेरै कुरा जान्नु पर्दैन, धेरै ठुलो कुरा गर्नु पर्दैन। यो सिम्पल कुरा हो, सुसमाचार तपाईँ र मेरो निम्ति जुन आयो, यसले उद्धार गर्छ। स्वर्गमा राखेको एउटा आशा हामी त्यसबाट प्राप्त गर्छौँ भने निश्चयता पाउँछौँ। तर जब सुसमाचारद्वारा हामी बदलिन्छौँ, त्यसले हामीमा फल फलाउँछ, प्रियहरू। अनि यहाँ 7 पदमा जसरी तिमीहरूले पनि हाम्रा प्रिय सङ्गी दास इप्राफ्रासबाट सिक्यौ। अब यहाँनिर त्यो कलसीको विश्वासीहरूलाई सुसमाचार सुनाउने व्यक्तिको नाम तपाईँले यहाँ देख्नुहुन्छ, इप्राफ्रास। इप्राफ्रासबाट सिक्यौ। अब एउटा फिलिपीको पुस्तकमा पनि इपाफ्राइडाटस भन्ने छ, त्यो अर्कै व्यक्ति हो, फिलिपीको व्यक्ति हो, यो चाहिँ इपाफ्रास। त्यसैले जो तिमीहरूका निम्ति ख्रिसका विश्वासीकै सेवक हुन्। अब यहाँनिर पावलले के भन्छन्, जसले सुसमाचारको सेवा गर्छ, सुसमाचारको सेवा गर्ने मकसद भन्छ नि हामीले, मकसद भन्छ नि होइन, हिन्दी शब्द होला, मेरो एउटै मकसद छ भन्छ नि होइन, भनेको मतलब एउटै चाहना, एउटै उद्देश्य। सुसमाचार सुनाउनेको उद्देश्य के हो? इपाफ्रासको उद्देश्य ख्रिस्क उनी चाहिँ के, ताकि मानिसहरू परमेश्वरको उद्धारमा आउन सकुन्। अनि ऊ इपाफ्रास चाहिँ त्यो सुसमाचार सुनाउन परमेश्वरको सेवाको निम्ति विश्वासयोग्य दास हुन्, विश्वासयोग्य ख्रिस्का विश्वासयोग्य सेवक हुन्। हामी यसको बारेमा अहिले अलिकति बढी हेर्छौँ। तपाईँलाई मैले यो पद पढ्दै गर्दाखेरि यसरी उल्था किन गरिराखेको छु भने नि, कतिचोटि हामीले वचन एकतिर अनि सन्देश प्रचार अर्कोतिर हुन्छ। हामीले जहिले पनि यो बाइबलीय भाषामा यहाँ भनेको शब्दहरू, यहाँ भनेको विषयहरू, यसको अर्थहरू बुझ्नुपर्छ, किनभने यो नै परमेश्वरको वचन हो। तपाईँलाई मैले जे भनिराखेको छु नि, मेरो शब्द भनेर केही काम छैन। मैले तपाईँलाई मिठा मिठा कुरा, गतिला गतिला चास लाग्ने कुराहरू भन्न सक्छु, एकदम धेरै विषयमा विचार गरेर भन्न सक्छु, तपाईँलाई एकदम एकछिनमा रमाइलो लाग्न सक्छ, एकदमै प्रभाव पर्न सक्छ, त्यो केही काम लाग्दैन। परमेश्वरको वचन सत्य वचन त्यसले फल फलाउँछ, सुसमाचार। त्यस कारण हामीले सत्य सुसमाचार बुझ्नुपर्छ, सुन्नुपर्छ, सुनाउनुपर्छ अनि त्यसको पालन गर्नुपर्छ। कलसियको 8मा उनले नै आत्मामा भएको तिमीहरूको प्रेम, अब यहाँनिर अघि के थियो, आफ्नो पवित्र जनहरूप्रतिको तिमीहरूको प्रेम, अब यहाँ कलसीका विश्वासीहरूको पवित्र जनहरूप्रतिको प्रेम के थियो त, आत्मामा भएको प्रेम थियो। आत्मामा भएको तिमीहरूको प्रेमको विषयमा हामीलाई बताइदिए कसले, इपाफ्रासले। इपाफ्रास जसले त्यो ठाउँमा सुसमाचार लगे, उनले नै आत्मामा भएको प्रेमको विषयमा कलसीका विश्वासीहरूको उनले नै पावललाई सुनाइदिए। त्यसकारणले त्यो कुरो हामी यो आत्मामा भएको प्रेमको सम्बन्धमा तपाईँलाई एक दुईवटा अर्को पद पढ्न चाहन्छु। आत्मामा भएको प्रेम आजको खास वचन के, अरू विस्तृत रूपमा हामी कति कुराहरू यो खण्डमा भनेको विषयलाई लिएर हेर्दै जान्छौँ। आत्मामा भएको प्रेम यहाँ पावलले रोमीहरूलाई लेखेको पत्रमा 15:30 के छ, मेरा दाजुभाइ दिदीबहिनीहरू हो, रोमीको विश्वासीहरूलाई हाम्रो प्रभु येशु ख्रिस्टद्वारा र पवित्र आत्माको प्रेमद्वारा म तिमीलाई बिन्ती गर्दछु। अब यहाँनिर के भन्छन् पावलले रोमीका विश्वासीहरूलाई दाजुभाइ दिदीबहिनी भन्दछन्। दाजुभाइ दिदीबहिनी भनेको खालि शाब्दिक अर्थ, शाब्दिक मतलब होइन प्रियहरू हो। दाजुभाइ दिदीबहिनी भनेको जस्तो मैले मेरो भाइलाई, मेरो दाईलाई कति माया गर्छु, मेरो दाई भाइले मलाई कति माया गर्छ। कहिलेकाहीँ यो अलिक बुढो हुँदै गएपछि चाहिँ माया पनि घट्दै जान्छ र कति कति झगडा गरेर देख्छु मैले। तर तपाईँलाई म यहाँ आज यहाँबाट कन्फेस भन्छ अङ्ग्रेजीमा, कन्फेस भनेको चाहिँ स्वीकार गर्नु, मेरो दाजुभाइ दिदीबहिनीलाई अहिले पनि मेरो त्यत्तिकै माया छ पहिल्यैदेखि, म कसैको विरुद्धमा केही पनि सोच्न सक्दिनँ। तर यहाँनिर चाहिँ के छ त, रोमी विश्वासीहरू पावलको एउटै आमा बुवाको दाजुभाइ दिदीबहिनी त होइन संसारिक रूपमा, तर स्वर्गीय पिता, स्वर्गीय पिताबाट हामी पिता, स्वर्गीय पिताको छोराछोरी भएको कारणले हामी जति पनि स्वर्गीय पिताबाट जन्मिएका छोराछोरी उहाँको परिवारको सदस्य हुन्छौँ। अनि वास्तवमा बाइबलमा येसुलाई ग्रहण गर्ने र येसुमाथि विश्वास गर्नेलाई परमेश्वरले आफ्नो छोराछोरीको हक दिनुहुन्छ। त्यसकारण हामी साँच्चै नै दाजुभाइको रूपमा मान्छौँ। त्यही कारणले एकले अर्कालाई ठग्ने, एकले अर्कालाई विरोध गर्ने, एकले अर्काको विरुद्धमा क्रोध गर्ने, एकले अर्कालाई डाहा गर्ने, भित्रभित्रै एकले अर्काको बदनाम गर्ने यो परमेश्वरको छोराछोरी गर्नै सक्दैनन्। त्यही कारण शङ्का हुन्छ जब मान्छेले यस्तो काम गर्छन्। त्यसैले तपाईँ र मेरो मनमा कुनै पनि बेला अर्को व्यक्ति विश्वासीको बारेमा अथवा अरू विश्वासीको यो मान्छेलाई चाहिँ खराब होस्, दुःख होस्, यो चाहिँ पछाडि परोस्, यो असफल होस् भनेर सोच आउन थाल्यो भने नि शैतान तपाईँभित्र एकदम जीवित भयो भनेर बुझ्नुहोस्। जब अर्को मान्छेलाई तपाईँ नमन पराउन थाल्नुहुन्छ नि तपाईँभित्र शैतान उठ्दैछ भनेर बुझ्नुहोस्। तपाईँलाई त थाहा हुँदैन, त्यो स्वभाव ल्याउने चाहिँ शैतान हो। किनभने पवित्र आत्माको फल त प्रेम हुन्छ नि प्रियहरू हो, प्रेम पवित्र आत्माको फल हो, गलाती 5:19-21 होइन। यो कुरो क्रिस्चियनिटीमा पक्का बुझ्नुपर्छ। त्यसकारण म तपाईँलाई के भन्छु भने मेरो अनुभव 43 वर्षको विश्वासमा मण्डलीमा यति धेरै क्रिस्चियनहरू हुन्छन् जसले साधारणतया उनीहरू असल छन्, मलाई पनि मनपर्छ, मेरो केही कसैसँग छैन, कसैले मलाई नराम्रो गर्दैन। तर मेरो भित्रको चाहना के भने हरेक व्यक्तिले साँच्चो मन परमेश्वरबाट पाओस्, साँच्चो क्षमा पाओस्, जसले ख्रिस्टमा जस्तो मन छ तिमीहरूमा पनि त्यस्तै मन होस्। फिलिपी 2:5 ख्रिस्टको जस्तो मनले के गर्छ, शत्रुलाई पनि भलाइ गर्छ, प्रेम प्रार्थना गर्छ, प्रभु आशिष दिनुहोस्, उसलाई फलिफाप दिनुहोस्, उसको जीवनमा के कुरा घटी कमी छ पुरा गरिदिनुहोस्, अनि आफूले उसको निम्ति जहिले पनि राम्रो कुरा गर्छ। प्रियहरू हो, यो क्रिस्चियन हो। तपाईँले हार्नुहुन्न, तपाईँले कसैको विरुद्धमा खडा हुनु पर्दैन, तपाईँको निम्ति खडा हुने चाहिँ तपाईँभन्दा धेरै शक्तिशाली परमेश्वर हुनुहुन्छ, यदि तपाईँ परमेश्वरको छोराछोरी हुनुहुन्छ। त्यसकारण यहाँनिर यहाँ पावलले रोमी विश्वासीहरूलाई मेरा दाजुभाइ दिदीबहिनीहरू हो, हाम्रो प्रभु येशु ख्रिस्टका पवित्र आत्माको प्रेमद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, पावलले रोमीका मान्छेहरूलाई दाजुभाइ दिदीबहिनी विश्वासीहरूलाई है यो लेख्दै गर्दा उनले के भन्छन्? पवित्र आत्माको प्रेमद्वारा लेख्छन्, साँचो हृदयभित्रको प्रेम। र म तिमीहरूलाई बिन्ती गर्दछु, मेरा लागि परमेश्वरसँग प्रार्थनाद्वारा मेरो सङ्घर्षमा सहभागी बन। अब यहाँनिर उसले के भन्दैछ उनीहरूलाई? पावल यतिखेर रोम पुगेकै छैन, झेलखान परेका छन् उनी। रोम पुग्नुभन्दा अगाडि नै झेलखान परेका हुन्, पक्राउ परेका हुन्, दुःख भोगेका हुन्, मान्छेहरूले पिटी पिटी मरे भनेर फालेका हुन्। तपाईँले प्रेरितको पुस्तकमा पढ्नुभयो भने यो धेरै कुराहरू पाउनुहुन्छ। र उसले के भन्छ? मेरो सङ्घर्षमा तिमीहरू सहभागी हो भने त सुसमाचारको काममा सहभागी, किनभने सुसमाचार प्रचार गरेको कारणले पावललाई विरोध आएको थियो। विरोध आउँदा, दुःख पाउँदा, मान्छेहरूले छोडेर जाँदाखेरि हामीले सुसमाचार छोड्नु पर्दैन। हामी त्यो जब हामी परमेश्वरमा निरन्तर धीरजसँग लागिराख्छौँ, यो पावलले भनेको कुरामा हामी सहभागी भएका हुन्छौँ। त्यो कुरो उसले लेख्दैछ। तर तपाईँलाई मैले यहाँ आज बताउनु खोजेको कुरा चाहिँ के? पवित्र आत्माको प्रेम होइन। यहाँ अर्को पद तपाईँलाई म भन्न चाहन्छु, पवित्र आत्माको प्रेम। रोमी 5:5, आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खनाइएको छ। यहाँ परमेश्वरको वचनले के भन्छ? हामीलाई दिएको पवित्र आत्माद्वारा। अनि बाइबलमा के छ? जब हामी येशु ख्रिस्टलाई ग्रहण गर्छौँ, उहाँमा विश्वास गर्छौँ, उहाँ हामी भित्र आउनुहुन्छ र हामीमा रहनुहुन्छ। बाइबलमा धेरै पदहरू छन् जहाँ प्रभु हामीमा बस्नुहुन्छ। पहिलो कोरन्थी 6 अध्यायमा हाम्रो शरीर पवित्र आत्माको मन्दिर भनिएको छ। 3 अध्यायमा परमेश्वरको मन्दिर भनिएको छ। पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ भन्ने कुरो बाइबलमा हरेक ठाउँमा छ। कुनै पनि क्रिस्चियन यदि प्रभुबाट नयाँ जन्म पाउनु हो भनेदेखि त्यो नयाँ जन्म हुनु अगाडि पवित्र आत्मा उसकोमा आउनुहुन्छ र उसलाई नयाँ जन्म गर्नुहुन्छ। कुनै पनि व्यक्ति, हामी योहन्ना 1 अध्यायको 12 पद धेरै पढ्छौँ, तर 13 पदमा के छ? त्यो यसुको यसुमा विश्वासद्वारा परमेश्वरको छोराछोरीको हक पाउने व्यक्ति किन पाउँछ भने नि, ऊ परमेश्वरको परिवारमा जन्मिन्छ, ऊ चाहिँ परमेश्वरबाट जन्मिन्छ। त्यसैले यहाँनिर तपाईँले प्रष्ट बुझ्नुपर्छ, कुनै पनि व्यक्ति साँचो क्रिस्चियन परमेश्वरबाट जन्मिएर मात्रै हुन्छ, परमेश्वरबाट जन्मिएर मात्रै हुन्छ। त्यही कारणले यो कुरो म तपाईँलाई प्रष्टसँग भन्न चाहन्छु। अनि आज सुरु गर्दै गर्दा नयाँ मान्छेहरूलाई सुसमाचार सुनाउने मेरो कुरा हो, किनभने उद्धार येशु ख्रिस्टमा मात्र छ। त्यसको बारेमा धेरै कुरा भन्न चाहन्छु। अहिले एकछिनपछि मेरो आफ्नो गवाही तपाईँलाई म छोटो दिन चाहन्छु। अनि मेरो गवाही योभन्दा 43 वर्ष अगाडि कसरी मलाई परमेश्वरले बचाउनु भयो, तर आज क्रिस्चियनहरूको लागि म के भन्छु भने, वेन लाइफ फ्रिज, फ्रिजर होइन, फ्रिज, फ्रिज भनेको थाहा छ धेरै, यो फोन, स्मार्टफोन अथवा कम्प्युटर चलाउनेहरूलाई थाहा छ। कहिलेकाहीँ बढी गजमेज के भयो भने खोल्न नसकेर फ्रिज हुन्छ, स्क्रिन फ्रिज हुन्छ। जब जीवन फ्रिज हुन्छ नि, रिस्टार्ट, हामीले के गर्छौँ? फोनहरूलाई रिस्टार्ट गर्छौँ, त्यो ल्यापटपहरू कम्प्युटरलाई रिस्टार्ट गर्छौँ, अनि त्यहाँदेखि फेरि सबै कुरा ठिक ठाउँमा आउँछ। सायद हामी कतिजनाको जीवन फ्रिज छ, बाहिर देखाउन हामी ठिक छौँ, तर भित्र चाहिँ साँच्चै परमेश्वरमा भएको शान्ति, क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरूप्रति प्रेमको सट्टा घृणा, मान्छेहरूसँग मिलनसार छैन, सम्बन्धमा समस्यै समस्या छ। त्यस कारण त्यो कुरो तपाईँलाई म एकदमै आज तपाईँलाई बताउन चाहन्छु, सुसमाचारले हाम्रो जीवनमा कस्तो परिवर्तन ल्याउँदछ। कलसीमा पनि यस्तै भएको थियो, जब उनीहरूले सुसमाचार सुने, त्योभन्दा अगाडि कलसीका विश्वासीहरू, यो कलसी भन्ने ठाउँ चाहिँ त्यति परिचित ठाउँ थिएन, अलिक बिरानो सहर जस्तै, धेरै प्रख्यात थिएन, धेरै कुरा त्यहाँ थिएन, साधारण सानो गाउँ। अनि तर सुसमाचारले यी मान्छेहरूमा परिवर्तन ल्याएको थियो। प्रेरित पावल जहाँ गए पनि संसारभरि नै उनले येशु ख्रिस्टको सुसमाचारको घोषणा गर्थे र त्यसले मानिसहरूमा परिवर्तन ल्याइरहेको थियो। यदि हामी खाँटी वचनमा विश्वास गरेर नयाँ जीवनको अनुभव गरेका सच्चा क्रिस्चियन भएका छौँ भने, तपाईँ र म जहाँ रहन्छौँ त्यहाँ सबै कुरा बदलाव आउँछ, तपाईँलाई भेट्ने मान्छेहरूमा बदलाव आउन सक्छ। कलसेहरूको विश्वासको प्रमाण के थियो, उनीहरूमा कसरी बदलाव आएको थियो, त्यहाँका मानिसहरू खासमा आशा गुमाएका, कुनै भरोसा नभएका होइन। कहिलेकाहीँ मान्छेहरू धनी हुन्छन्, पैसा हुन्छ, सबै कुरा हुन्छ, इज्जत हुन्छ, नाम हुन्छ, तर भित्री हृदयमा उनीहरूको आशा, उनीहरूको आनन्द, उनीहरूको लक्ष्य, जीवनको सही अर्थ मूल्य गुमेको हुन्छ धेरै मान्छेहरू। अनि त्यही कारणले कतिजना मान्छेहरूको जीवनमा तपाईँले कस्ता कस्ता घटनाहरूको बारेमा सुन्नुहुन्छ। त्यस कारण यहाँनिर कलसीको मानिसहरूको विश्वासको प्रमाणको रूपमा हामी के देख्छौँ, निस्वार्थ प्रेम, एउटा बलिदानीय क्रिस्चियन प्रेम। अनि जुन चाहिँ तपाईँलाई मैले कलसीको एक अध्यायमा पढेको थिएँ होइन, यहाँनिर 7 र 8 तपाईँलाई पढ्छु। जसरी तिनीहरूले पनि हाम्रा प्रिय सङ्गीत दास इपाफ्रसबाट सिक्यो, जो तिमीहरूको निम्ति ख्रिस्टका विश्वासयोग्य सेवक हुन्। अनि यहाँ 8मा के छ, उनले नै आत्मामा भएको तिमीहरूको प्रेमको विषयमा हामीलाई बताइदिए, आत्मामा भएको प्रेमको बारेमा हामीलाई बताइदिए। पावलले कलसीका विश्वासी भाइहरू लाहरूलाई भन्दैछन्, इपाफ्रासले तिमीहरूलाई सत्यको खाँटी वचन सिकाएका थिए। अब इपाफ्रासको बारेमा अलिकति तपाईँलाई भन्न चाहन्छु। अनि यो इपाफ्रास भन्ने व्यक्तिको बारेमा कुरा गर्दै जाँदाखेरि तपाईँले विचार गर्नुहोस्, इपाफ्राससँगै दाँच्नुहोस्, तपाईँ कुन खालको व्यक्ति हुनुहुन्छ। इपाफ्रास चाहिँ एउटा साधारण व्यक्ति थिए, कलसीमा उनले नै सङ्गति सुरु गरेका थिए, किनभने उनले सुसमाचार ल्याएका थिए। इपाफ्रास बारे वास्तवमा बाइबलमा हामीलाई धेरै कुरा थाहा छैन, अनि तर पावलको अन्य पत्रहरूमा इपाफ्रासको नाम उल्लेख गरेका छन् पावलले। अनि इपाफ्रास साधारण व्यक्ति। अर्को कुरा, इपाफ्रासले चाहिँ 3 ठाउँमा, 3टा सहरमा मण्डली सुरु गरेका छन्, तपाईँलाई म यहाँ पढ्न सक्छु, 3टा ठाउँमा। तर के उनीलाई चाहिँ कसैले फुल टाइम सेवा गर्ने पास्टर अथवा इभान्जेलिस्ट भनेर पैसा दिएर पठाएको थिए, थिएनन्, उनी लेमान थिए। बाइबलमा धेरै तपाईँले पढ्नुहोस्, लेमानहरूले परमेश्वरको काम गरेका छन्, पैसा तलबको लागि। पावलले काहीँ पनि तलब ल्याएका छैनन्, वास्तवमा पावलकै सेवालाई हेरेर हामीले टेन्ट मेकिङ भन्छौँ, किन पावल प्रचार गर्थे। पावलले जस्तै प्रचार र सेवाकाई कसले गरेका छ परमेश्वरको लागि यति धेरै, तर उनले पैसा लिएर गरेका छैन, उनी आफ्नो सपोर्टको लागि पाल बनाउँथे। त्यस कारण यो कुरो हरेक व्यक्तिले बुझ्नुपर्छ, पास्टर हुने, एल्डर हुने, अथवा सपोर्ट लिएर इभान्जेलिस्ट स्टाफ हुने, अनि उसले मात्रै काम गर्ने, अरूले होइन। कतिजना मान्छेहरू क्रिस्चियन हुन्छन्, मण्डली आउँछन्, तर खास भन्दाखेरि उनीहरूको जीवन चाहिँ आधा, अङ्ग्रेजीमा हाफ हार्टेड भन्छ, अत्कल्चा जीवन, अत्कल्चा। अत्कल्चा क्रिस्चियन हुनै सक्दैन, कि चाहिँ ऊ नयाँ जन्ममा पुरै नयाँ हुन्छ, कि चाहिँ ऊ संसारमै हुन्छ। प्रियहरू, यो कुरोमा तपाईँ विचार गर्नुहोस्। त्यसैले इपाफ्रास एकजना लेम्यान थिए, भनेपछि कुनै अरू कुरा गरेर उनी जिउँथे, तर जब उनले सुसमाचार सुने, उसमा आएको बदलाउ, त्यसपछि आफैलाई समर्पण गरेर उसले सुसमाचार लाने काम गरे, जुन ठाउँमा सुसमाचार छैन, जहाँ मानिसहरू निराशामा छन्, संसारको पापमा परिरहेका छन्, एफिससमा। यो इपाफ्रास कसरी विश्वासमा आए, जुन बेलामा एफिससमा पावल 3 वर्ष बस्दाखेरि पावलले चाहिँ त्यहाँ सुसमाचार प्रचार गर्ने काम गरेका थिए, अनि विशेष गरिकन एउटा ठाउँ टिरनस स्कुल भन्छ होइन, अनि यसले तिनलाई उत्साहित तुलाउन थाल्यो र तिनीहरूलाई निराश अवस्थामा ल्याउन थाल्यो। कसले, जब इपाफ्रासले कलसीका विश्वासीहरूलाई सुसमाचार ल्याए, त्यहाँका मान्छेहरू निराशाबाट आशामा आउन थाले, तिनीहरूले फेरि आशा पाए, अनि विश्वास प्रेम सँगै उनीहरूको जीवनमा आयो होइन, उद्धार, विश्वास, प्रेम, सुन्दर मानिसहरूको एउटा समुदाय त्यहाँ खडा भयो। कलसीको त्यो बिरानो गाउँमा एउटा क्रिस्चियन समाज, एउटा सुन्दर समाज, नयाँ जीवन पाएका यी व्यक्तिहरू, नयाँ भएका व्यक्तिहरूको समूह खडा भयो, र तिनीहरू जो मूर्ति पूजामा जकडिएका थिए त्यो सहरमा बस्थे, तर ती मूर्ति पूजाहरू पूजा गर्नेहरूको बिचमा यो सुन्दर समाज देखेर धेरै मूर्ति पूजा र अशान्तिमा बसेका मान्छेहरूको ध्यान यो सुसमाचारमा खिचियो, अनि वास्तवमा त्यो ध्यान कलसीमा भएका त्यो थोरै विश्वासीहरू अथवा इपाफ्रासले सुनाएको येशु प्रभुको सन्देश जुन कुराले त्यहाँको मान्छेहरूलाई आकर्षित गरेको थियो। अनि वास्तवमा तपाईँ र ममा साँचो जीवन छ, हामीले परमेश्वरको सुसमाचार बुझेका छौँ र मानिसहरूले यसबाट उद्धार पाउनुपर्छ भनेर विश्वास गरेका छौँ भनेर भने हामीले त्यो सुसमाचार ती मानिसहरूकोमा लान थाल्छौँ। मेरो आफ्नो जीवनको धेरै कुरा तपाईँलाई म भन्न सक्छु, 43 वर्ष त्यसै म यहाँ पुगेका छैन। कतिजना मान्छेहरूले के विचार गर्छ भने नि, यो मान्छे पैसाकै पछि लाग्यो है त, अमेरिका बसिया छु नि त म, होइन। तर तपाईँले मेरो जीवनको बारेमा व्यक्तिगत रूपमा धेरै कुरा थाहा छैन। वास्तवमा प्रेरितमा बताइएको छ, पावलले त्यो इपाफ्रासको विश्वासको कुरा गर्दाखेरि जब एफिसीमा पहिला उनको सेवामा अलिक विरोध आएपछि उनले अर्कै ठाउँमा एउटा हल, त्यही नजिकै एउटा हल एफिसीमा, त्यसलाई चाहिँ टुरानसको स्कुल भन्थ्यो, हल अफ टुरानस भन्छ, टुरानस हल भन्ने शब्द त्यहीँबाट आएको छ, भाडामा लिएर उनको त्यहाँ सेवाकाई, वचनको सेवाकाई कस्तो थियो थाहा छ तपाईँलाई? पावलको कसैले पैसा दिएर होइन, परमेश्वरको सेवालाई आफ्नो जीवन दिएर भाडामा लिएर दिनको 5 घन्टा, हप्ताको 6 दिन, 2.5 वर्ष, झन्डै 3 वर्षको नजिक नजिकसम्म परमेश्वरको वचन त्यहाँ प्रचार गरेर सिकाउने काम गरे। अनि मान्छेहरूको भनाइ के छ भनेदेखि, इपाफ्रास यही समयमा पावलले दिएको सन्देश सुनेर परमेश्वरलाई आफ्नो जीवन दिएर परमेश्वरबाट पाएको जीवन अरूलाई बाँड्नलाई उनी त्यहाँबाट गएको हामी पाउँछौँ। अनि तपाईँलाई मैले यो विषयमा प्रेरितको पुस्तकमा लेखेको कुरा म पढ्न चाहन्छु। प्रेरितको पुस्तकमा 19:8-12 मात्रै तपाईँलाई पढ्छु, तपाईँले अरू हेर्न सक्नुहुन्छ त्यो त्यहाँको त्यस बेलाको कुराहरू। पावल सभाघरमा पसिकन 3 महिनासम्म परमेश्वरको राज्यको विषयमा तिनीहरूसँग साहसपूर्वक बहस गरे र तिनीहरूलाई बुझाइरहे, तर जब कुनै कुनैले हटी भएर विश्वास गरेनन् र यस समुदायको विरुद्धमा झुन्डको सामुन्ने बोल्न लागे, उनले पहिला सभाघरमा गर्दाखेरि, तब पावल तिनीहरूबाट अलग भए र चेलाहरूलाई साथमा लगी टुरानसको विद्यालयमा बहस गर्न लागे। अनि यो काम 2 वर्षसम्म चलिरह्यो र एसियाका सबै बासिन्दाहरू, यहुदी र ग्रिक दुवैले प्रभुको वचन सुने। भनेपछि त त्यहाँ उनले 5 घन्टासम्म दिनमा, 6 दिन हप्तामा गर्दाखेरि चाहिँ मान्छेहरू आउने जाने भइरहेको थियो, धेरै मान्छे आउने जाने गरे त्यहाँ। उनी कसैले निम्तो कसैले दिएन, आफै आफै आउने हो। अनि पावलले प्रचार गरिरहे, परमेश्वरले पावलको हातबाट साधारण र आश्चर्य कर्महरू गर्नुभयो, यहाँसम्म कि रुमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूका लगिन्थे र तिनीहरूका शरीरबाट रोग जान्थे, दुष्टात्मा पनि निस्कन्थे। प्रेरितहरूलाई परमेश्वरले त्यो खालको वरदान, त्यो खालको शक्ति दिनुभएको थियो। आज हामी कसैको पानी प्रार्थना गरेर लाने गर्छन् नि, यो आजको चाहिँ बाइबलीय होइन, आज प्रेरितमा जस्तो समय हुँदैन। परमेश्वरले आज उद्धार दिनुहुन्छ, परमेश्वरले आज प्रार्थनाद्वारा अभिषेक बनाउनुहुन्छ, तर उहाँको तरिका छ। तर जुन प्रकारको प्रेरितहरूले गर्थे त्यो आज हामीले कोसिस गर्दैनौँ। त्यसैले यहाँनिर इपाफ्रासको कुरा गर्दै गर्दा उनी कसरी परमेश्वरमा यसरी समर्पित विश्वासी भए भन्दाखेरि, पावलसँग बसेर उनी घन्टौँ घन्टा कति वर्षसम्म सुने, होइन। अनि वास्तवमा तपाईँ र म यतिखेर पावलको समयमा र पावलको प्रचार हाम्रो नजिकै थियो भने सायद हामी पनि उनले सिकाएको कुरामा बसेर सिक्ने कति उत्साह हुन्थ्यो होला, होइन? उत्साह हुनुहुन्छ? तर यहाँ तपाईँलाई भन्छु, व्यक्तिगत रूपमा कसैले नलिनुहोस्, मान्छेहरूले बाइबल स्कुल किन जान्छ भने जागिरको लागि, आफ्नो भविष्यको लागि, आफ्नो नामको लागि, परमेश्वरको लागि जानुहुन्छ? त्यहाँबाट थाहा हुन्छ तपाईँ परमेश्वरको लागि जानुहुन्छ कि आफ्नो नामको र जागिरको लागि। प्रियहरू, यो कुरो मुख्य हो। तपाईँले गरेको कुनै पनि कुराको के अर्थ लाग्दैन जबसम्म तपाईँले निस्वार्थ परमेश्वरको निम्ति आफ्नो जीवन दिनुहुन्न। तपाईँले गरेको सेवा केवल परमेश्वरको महिमा मात्र, तपाईँको आफ्नो जीवन होइन। होला हामीलाई पैसा खाँचो पर्छ, परमेश्वरले दिनुहुन्छ। सो त्यहाँ सहभागी भएर शिक्षा लिएको थुप्रै मानिसहरू त्यो तिरानसमा, अनि यो रोमीको विभिन्न प्रान्तहरूमा गएर उनीहरूले सिकेका विश्वास, अनि उनीहरूले ग्रहण गरेका सत्य वचन प्रचार गरे र सयौँ मण्डलीहरू सुरु भयो। सुसमाचार प्रचारको अभियान नै यसरी चलाइएको थियो त्यतिखेर। तिनीहरूमध्ये इपाफ्रास एक थिए। तिनी कलसीको एउटा सानो सहर, जुन त्यति नाम नचलेको सहर थियो, अनि त्यहाँ गएर प्रभु येशूको सुसमाचार प्रचार गरे। सम्भवतः उनले धेरै बाइबल अध्ययनहरू ठाउँ ठाउँमा सुरु गरेको हुनुपर्छ, होइन? अनि कलसीमा एउटा घरेलु बाइबल अध्ययन, वास्तवमा त्यतिखेरको मण्डली भनेको एउटा हाउस चर्च, घरमा पहिला परिवारद्वारा बिस्तारो बिस्तारो छिमेकीद्वारा त्यसरी चर्च पढ्थ्यो, जुन चाहिँ नेपालमा धेरैवटा अनुभव मैले गरेको छु, हामीले गरेका छौँ, त्यसरी नै हो। जस्तो लाउडेसिया, उनले चाहिँ कलसीमा र लाउडेसियामा हिरापोलिसमा यसरी उनले उनको चिनजानका र परिचितका, सायद उनको कुनै पारिवारिक नाता परेका होलान्, कुनै साथीको साथी होला, ती मानिसहरूको बिचमा सुसमाचार लाम लग्ने काम उनीहरूले गरेका थिए। अनि ठाउँ ठाउँमा उनले मण्डली अथवा एउटा घरेलु संगति सुरु गरे, बाइबल अध्ययन सुरु गरे, जसरी त्यो कुरा चर्चमा परिणत भयो। इपाफ्रासले सिकाउने सुसमाचारमा के कुरा थियो? तपाईँ कुनै ठाउँमा चिनेको मान्छे छ, त्यहाँ सङ्गति सुरु गर्न चाहनुहुन्छ, के को लागि गर्न चाहनुहुन्छ? यदि तपाईँलाई परमेश्वरले साँच्ची नै भित्रदेखि देखाइराख्नु भएको छ, बोझ दिइराख्नु भएको छ भने त तपाईँले गरिहाल्नु पऱ्यो, आज्ञा पालन गर्नु पऱ्यो। अनि के भन्ने? यहाँनिर यिनले के गर्थे सिकाउँदाखेरि इपाफ्रासले भने, येशु ख्रिस्टको बारेमा जति पनि सुसमाचारको अर्थ के हो, अनि येशु प्रभुमा विश्वास गरेर कसरी गर्न सकिन्छ, होइन? अनि येशु जसरी मरेकोबाट बौरी उठ्नुभयो महिमित रूपमा, उहाँको पुनरुत्थान र येशुको दोस्रो आगमन र त्यसपछि के हुन्छ, हरेक व्यक्ति येशुमा जीवन पाउन चाहन्छन् भने पेन्तिकोसको दिनदेखि जो पवित्र आत्मा संसारमा आउनुभयो, त्यो पवित्र आत्मा नै जब मान्छेले ग्रहण गर्छन् उनीहरूको हृदयमा पवित्र आत्मा आउनुहुन्छ, अनि त्यसरी मान्छेहरू पवित्र आत्माद्वारा नयाँ जन्म पाउँछन्। त्यसैले त्यसो भन्दै गर्दा तपाईँ र मेरो विश्वास कसरी भएको थियो र तपाईँलाई कुन बेलामा चाहिँ पवित्र आत्मालाई निम्ता दिनुभयो र तपाईँको हृदयमा आउनुभयो र तपाईँ नयाँ गरी जन्माउनु भयो? तपाईँको टाइम छ, मेरो जीवनमा छ, म एउटा दिन भन्न सक्छु जुन समय साँच्ची नै मैले एउटा डिसिजन गरेको थिएँ, त्यहाँदेखि उसो मैले जानेसम्म जुन कुरो गलत र संसारिक र शारीरिक र पाप कर्मको छ मैले सकेसम्म गर्न छोडेको छु, अनि परमेश्वरको इच्छा के हो त्यो गर्न प्रयास गरेको छु, र मानिसहरू जति पनि ठाउँमा मैले चिनेको हुन्छ सुसमाचार सुनाएर उनीहरूलाई प्रभुमा ल्याउने प्रयास गरेको छु। अनि येशु प्रभुको मृत्युको वास्तविक अर्थ के हो यो सुसमाचारमा उनले सुनाउँथे, उहाँको महिमित पुनरुत्थान, अनि पवित्र आत्मालाई ग्रहण गरेर उहाँमा विश्वास गरेर उहाँमा उहाँको राज्यमा उहाँमा प्रवेश गर्न सकिने, यी कुराहरू नै उनले सिकाउँथे। अनि यसरी सुसमाचारद्वारा मानिसहरूलाई उत्साहित तुलाउन उनले थाले, तिनीहरू जो निराशाको अवस्थामा थिए, होइन? मान्छे, संसारको मान्छे निराशै हुन्छ नि, अनि उनीहरू येसुमा उनीहरूको आशा जाग्न थाल्यो। येसुमा पूर्ण विश्वासद्वारा तिनीहरूले उहाँमा फेरि आशा पाए, अनि साँचो विश्वास र निस्वार्थ प्रेम पनि सधैँ आयो, सँगै आयो। साँचो विश्वास र निस्वार्थ प्रेम जब सुसमाचार मान्छेले ग्रहण गर्न थाले, त्यो कुरा पनि सँगै आयो। अनि येसुमा विश्वास गरेर उहाँबाट ट्रान्सफर्म भन्छ नि, होइन, नट ओन्ली फर्म। मान्छेहरू अनुशासित हुन मात्रै सिक्छ, चर्च जान्छ, दशाङ्श दिन्छ, बाइबल पढ्छ, सबै कुरा गरेछ, ठिक 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 ठिक, तर ट्रान्सफर्म, जीवन परिवर्तन भित्रदेखि, जसले चाहिँ पाप गर्न छोड्छ, शत्रुलाई पनि प्रेम गर्छ, परमेश्वरको इच्छा पालन गर्छ, निस्वार्थ जीवन यो संसारमा जिउँछ, त्यो चाहिँ परमेश्वरलाई पछ्याउने, येशूलाई पछ्याउने विश्वासी हो। त्यसैले खालि अनुशासन मात्रै सिक्ने व्यक्ति क्रिस्चियन नहुन नि सक्छ। हो, क्रिस्चियन अनुशासित हुन्छ, त्यो अर्कै कुरा हो, तर भित्र जीवन नभएको अनुशासनले केही काम गर्दैन। त्यसैले त्यो कलसीको सहर, जो चाहिँ निराशमा र मूर्ति पूजा अन्धकारमा जकडिएको थियो, तिनीहरू यी क्रिस्चियनहरूको जीवन र सुसमाचार देखेर प्रभुतिर फर्किएका थिए। अनि तपाईँलाई मैले अघि भनेको थिएँ, कलसीको यो इपाफ्रासको सुसमाचारको बारेमा विचार गर्दै गर्दा मलाई एकदमै गहिरो सम्झना आयो, मेरो सम्झना आयो, उसले कसरी कलसीमा मण्डली सुरु गरेको थियो, हिरोकापोलिस मेकेडोनिया मेसेडोनियामा कसरी सुरु गरेको थिए भनेर पढ्दै गर्दाखेरि मलाई मेरो आफ्नो जीवनको याद आयो। म तपाईँलाई भन्न चाहन्छु, म हाई स्कुल पास गरेर काठमाडौँमा कलेज पढ्न आएको थिएँ 80तिर, 1980। अनि मैले एकजना साथीबाट सुसमाचार सुन्न थालेँ, उसलाई एक वर्षसम्म मैले डिस्कस गरेर उसलाई विरोध मात्रै गरिरहेँ, किनभने म नास्तिक थिएँ, म एकदम पर्फेक्ट नास्तिक, एकदम बुझेको नास्तिक। मलाई त यति निश्चित थियो कि त्यहाँ अर्थको सत्य नै छैन। तर जब एक वर्षसम्म त्यो मान्छेले मलाई निरन्तर, मैले रिस गर्दा पनि पिट्न खोज्दा पनि कहिले पनि नरिसाएर मलाई प्रेम गरिराख्यो, अनि त्यो प्रेम चाहिँ मेरो लागि एउटा अलिक फरक खालको मलाई प्रभाव पार्ने एउटा कुरा भयो, मैले सोच्न बाध्य भएँ किन यो मान्छे चाहिँ यस्तो छ। अरूले त रिस गर्यो भने झगडा गर्न खोज्छ, ऊ पनि झगडा गर्छ, यो मान्छेले गर्दैन, यसले कहिले पनि छोड्दैन, जहिले पनि मद्दत गर्न खोज्छ। मलाई अहिले पनि याद छ, मेरो आफ्नो गवाहीको बारेमा विचार गर्दाखेरि एउटा बेलुका म सुत्नै गर्दाखेरि परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न, त्यसपछि राति देखेको सपना, दोस्रो दिनदेखि पढेको बाइबल, त्यसपछि एक दिन कोठामै बाइबल पढ्दै गर्दा भकानिएर एक्लै परमेश्वरको अगाडि म रुन थालेको, त्यसपछि मैले आफ्नो हृदयमा शान्ति पाएको, अनि परमेश्वरलाई मैले आफ्नो जीवन दिएको, त्यो दिनदेखि मेरो जीवन परिवर्तन भयो। मैले सबै कुरा छोडेर परमेश्वरको पछि लाग्ने निर्णय गरेँ, अनि त्यसपछि म जब बप्तिस्मा लिएँ, म अलिकति बढेँ, मैले आफ्नो आमा बुवाको लागि, दाजुभाइको लागि निरन्तर प्रार्थना गरेँ, अनि त्यसपछि उनीहरूले परमेश्वरको उद्धारको अनुभव गरोस्, उनीहरूले संसारबाट मुक्तिको अनुभव गरोस्, पापबाट छुटकारा पाओस्। मेरो त त्यो खालको भित्रदेखि मेरो बोझ थियो, प्रियहरू हो, मेरो आमा बुवाको बोझ, दाजुभाइको बोझ। मैले सुसमाचार सुनाएँ, मेरो बुवा मुवा तपाईँले चिन्नुहुन्छ, अब केही समय प्रभुमा जानुभयो, मलाई आनन्द छ किनभने एक दिन म भेट्नेछु। उहाँ अति प्रेम गर्नुहुन्थ्यो परमेश्वरलाई, दिनदिनै प्रार्थना गर्नुहुन्थ्यो, तर त्यसै सजिलै उहाँले विश्वास गर्नुभएको होइन, मेरो मुवाले एकदम छिटो गर्नुभयो, किन उहाँलाई अरू केही मतलब थिएन। मेरो ठुल दाइले धेरै गाली गर्नुभयो मलाई, झन्नै पिट्नु भयो, तर परमेश्वरले उहाँलाई बदल्नु भयो। तर तपाईँलाई मैले यो किन सुनाइराखेको छु, तपाईँले सुनेको सुसमाचारबाट तपाईँ भित्र, तपाईँको छिमेकी, तपाईँको साथीभाइ, तपाईँको परिवार, तपाईँका मान्छेहरूप्रति तपाईँको प्रेम छ कि छैन? कलसीका विश्वासीहरू पवित्र आत्माको प्रेमबाट चलेका थिए, अनि त्यो प्रेमले गर्दाखेरि मानिसहरूले उहाँको यो समाज, नयाँ समाज, परमेश्वरबाट बदलिएको समाज प्रति मानिसहरू आकर्षित भएका थिए। तपाईँलाई म भन्छु, 43 वर्ष क्रिस्चियन हुनु झ्यालखान जाने बाटो थियो, सजिलो थिएन, विरोध आउँथ्यो, थाहा थियो मलाई, तर हामीलाई त्यसको डर हुन्थेन। आज तपाईँ र मलाई त स्वतन्त्र छ, र पनि हामी विश्वास गर्छौँ। तर अघि सुरुमै मैले भने नि, धेरै जस्तो विश्वासी मात्रै होइन कि विश्वासमा ल्याउनेहरूको जीवन देखेर उनीहरू सायद सिक्दैनन्, प्रियहरू। त्यसकारण तपाईँलाई म आज भन्छु, तपाईँ जो जो हुनुहुन्छ, तपाईँको जीवनमा के सुरु गर्नुभयो, कहाँ पुर्याउनु भयो मलाई थाहा छैन, तपाईँलाई म डाउट पनि गर्दिनँ, सबैको विश्वास जेन्युन भनेको थाहा छ, साँचो छ, तपाईँले विश्वास गरेको वचन खाँटी वचनमा विश्वास गर्नुभएको छ, तर फल खोइ फल फल फलाउनु भएको छ, निरन्तर फल होस् प्रियहरू, त्यही उत्साह दिन चाहन्छु। परमेश्वरले त्यसपछि मलाई अगुवाई गर्नुभयो, तपाईँ, म इन्जिनियरिङ कलेजमा पढिराखेको मान्छे, म कसरी चर्चमा फुल टाइम काम गर्न पुग्छु, तपाईँलाई त्यसको बारेमा अर्कै स्टोरी छ। मैले कहिले पनि तलब खोज्दैन थिएँ, त्यसपछि म बिना तलब अपरेसन मोबिलाइजेसन ओएममा सेवा गर्न पुगेँ, त्यसपछि बाइबल कलेज अमेरिकामा आएको मान्छे अमेरिकामा बे गरेर नबसेर नेपालमा फर्केर परमेश्वरको सुसमाचारको सेवामा म खटेको थिएँ। पास्टर दीर्घ, जसले यो बेथानी अनुग्रह मण्डलीलाई सुरु गर्नुभएको थियो, उहाँसँग काम गरेको थिएँ, उहाँले मलाई तलब दिन कोसिस गर्नुभयो, विभिन्न ठाउँबाट सपोर्ट खोज्न कोसिस गर्नुभयो, बेलायतको एकजना मान्छेले मलाई सित्तै भनेको थियो, ल यति पैसा तिमीले तिमीलाई म सहायता गर्छु, किन मेरो तलब थिएन, मेरो केही थिएन, तर थाहा छ तपाईँलाई मेरो विश्वास परमेश्वरले मलाई दिनुहुन्छ। मैले त्यस्तै कुराहरू पढ्थेँ। चिनमा हडसन टेलरले गरेको काम, उनले कसैलाई पनि आफ्नो खाँचो भन्दैन थिए, परमेश्वरले जुटाउनु हुन्थ्यो, मलाई त्यस्तो खालको कुरामा विश्वास थियो। प्रियहरू, आज तपाईँलाई मैले यो कुरा किन भन्दैछु, इपाफ्रास तपाईँ हुनु सक्नुहुन्छ। तपाईँले मेरो कुरा गर्यो भनेदेखि पेड्कुमा मण्डली सुरु गर्दै गर्दाखेरि आज पनि मलाई याद छ, जब म गाउँमा जान्थेँ अनि त्यो कात्तिक मङ्सिरको समयमा पराल आँगनतिर सुकाइराखेको हुन्थ्यो, अनि परालमा बसेर घाम ताप्दै धेरै मान्छेहरूलाई मैले रोमीको एक अध्यायबाट सुसमाचार सुनाउँथेँ। आज पनि मलाई त्यो सम्झना आउँछ, नयाँ नयाँ मान्छेहरूलाई, मान्छेहरू आउँथे मैले डाकेको हुँदैन थियो, अनि अहिले पेड्कुमा मण्डली भएको छ, जसरी बढ्नुपर्ने छैन, किनभने सायद त्यहाँको मण्डलीको विश्वासीहरू अझै यो सिक्नु जरुरी छ, यो पवित्र आत्माको प्रेमको अनुभवमा आउन जरुरी छ। प्रियहरू, हामी हरेकले जरुरी छ, यो मान्छेले दिने होइन, यो ख्रिस्टले दिनुहुन्छ, तपाईँले चाहनुपर्छ। प्रियहरू, आज तपाईँले परमेश्वरसँग निर्णय गर्नुपर्छ, तपाईँले परमेश्वरलाई पछ्याउनु पर्छ, अनि यी ठाउँहरूका मानिसहरूले ख्रिस्ट बारेको सुसमाचारद्वारा नयाँ आशा पाए र साथै साँचो विश्वास र प्रेम सँगसँगै यिनीहरूले पाए थिए। ख्रिस्टमा नयाँ भएर बदलिएका मानिसहरूको नयाँ समाज त्यहाँ सुरु भएको थियो, संसारको बोझ यिनीहरूमा थियो, वरिपरिका मानिसहरूलाई ख्रिस्टमा भएको सुसमाचार जसले आशा दिन्छ, जसले मुक्ति दिन्छ, ती कुराहरू चोखो प्रेम देखाएर उनीहरूलाई बाँड्न थालेका थिए। मानिसहरूमा भित्री रूपमा आकर्षण बढ्न थालेको थियो। अनि तपाईँलाई मैले घरिघरि भन्ने दोस्रो कोरन्थी 5:17 तपाईँलाई सम्झाउन चाहन्छु। त्यसको मतलब चाहिँ आज हामी ख्रिस्टमा छौँ भनेदेखि हामी नयाँ सृष्टि भएका छौँ। कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितेको छन्, सबै नयाँ भएका छन्। त्यसकारण कलासीका विश्वासीहरू नयाँ सृष्टि भएका थिए, अनि नयाँ समाज विश्वासीहरूको दाजुभाइहरू नयाँ, अनि वरिपरिका मान्छेहरू यिनीहरूप्रति आकर्षित थिए। थाहा छ तपाईँलाई त्यो बेलाको रोमी साम्राज्यमा पहिलो दोस्रो शताब्दीमा नै क्रिस्चियनिटी क्रिस्चियन देशको रूपमा परिवर्तन भयो, किनभनेदेखि मानिसहरूले क्रिस्चियनहरूको बिचमा प्रेम देखे, उनीहरूको साँचो जीवन देखे। त्यही कारण तपाईँहरू मण्डलीका विश्वासीहरू, तपाईँहरू एकअर्कालाई प्रेम गर्न सक्नुहुन्न, एकअर्कालाई विश्वास गर्न सक्नु होला, कसैको सानो सानो कमजोरी हुन्छ, हामी मान्छेलाई न्याय गरेर बस्नु हुँदैन, प्रेम गर्नुपर्छ, सम्झाउनु पर्छ, आफू जिउनु पर्छ। प्रियहरू, हामी उदाहरण बनेर अरूलाई सुधार्न सक्छौँ, हामीमा परमेश्वरबाट हुने हाम्रो जीवनको आन्तरिक परिवर्तन बदलाउ साँच्ची नै अनुभव गरेका छौँ भने हामीमा पनि कलसीका विश्वासीहरूमा भएको जस्तो विश्वास र प्रेम हामीमा पनि भरपूर भएको हुन्छ, हामी त्यो अनुभवमा आउँछौँ। यो आवाज एक एकको निम्ति सबैलाई जाँच्ने विषय हो, वास्तवमा यो कुरा हरेकलाई आफ्नो जीवन जाँच्ने विषय हो। हामीमध्ये धेरै किन सुसमाचारबाट यसरी बदलिएका छैनौँ, किनभनेदेखि सायद हामी कतिजना मान्छेहरूलाई यस्तो भनिन्छ, तपाईँ दुःख नमान्नुहोस् है, किनभने मैले किन भन्छु भने तपाईँ म त यति वर्षदेखि परमेश्वरमा सेवै गरिरहेको छु, तर तपाईँमा नयाँ जीवन छ, तपाईँमा यस्तो खालको प्रेम छ। कतिजना मान्छेहरूमा विश्वास गरेको समय भनेको कि चाहिँ परिवारमा जन्मिएको, कि चाहिँ कुनै जागिरको लागि, कि चाहिँ छात्रवृत्तिको लागि, कहिलेकाहीँ विवाहको लागि पनि हुन्छ मान्छेहरू विश्वासी भएको, तर येशु ख्रिस्टमा जीवन पाउनको लागि आफैलाई समर्पण गरेर उहाँको क्रुस बोकेर क्रिस्चियन भएको कोही छ? त्यो व्यक्तिमा चाहिँ जीवन हुन्छ। प्रियहरू, कन्डिसनल विश्वासी भनिन्छ, कन्डिसनल विश्वासी धन कमाउने, मैले यस्तो पनि देखेको छु, कतिजना मान्छेहरू चाहिँ आजकल छैन, किनभने अमेरिका आउन क्रिस्चियन हुनु पर्दैन आजकल, पहिला पहिला क्रिस्चियन भयो भने अमेरिका जान पाउँछ कि भन्ने आशाले पनि मान्छे क्रिस्चियन भएको मैले भेटेको छु, जागिर खानाले त धेरै। त्यही कारण धेरैचोटि मान्छेले के हुन्छ भने सुसमाचार प्रचार पास्टर लिडर इभान्जेलिस्ट भनेर चाहिँ पैसा खाने कुरा हो, यहाँ इपाफ्रासले पैसा खाएको छैन प्रियहरू, बाइबलमा पैसा खाने व्यक्तिले सेवा गरे होइन, बाइबलमा ख्रिस्टलाई जानेको नयाँ व्यक्ति। सो हामीलाई थाहा छ क्रिस्चियन जीवन ले चाहिँ क्रिस्चियनहरूको जीवन, उनीहरूको व्यवहार, उनीहरूको नयाँ स्वभाव प्रेमले चाहिँ रोमी साम्राज्यमा परिवर्तन ल्याएको थियो। अनि सुसमाचार यसैगरी प्रचार भएको नै परमेश्वरको इच्छा हो। अनि मेरो परिवारमा तपाईँले सोध्नुभयो हरेक व्यक्तिलाई भने सायद उनीहरूले मेरो जीवनमा किन विश्वास गरे, हुन त आज त मेरै परिवारको मान्छे मेरो पछि पनि लाग्दैनन् होइन, उनीहरू आफै ठुलो हुन्छन् परमेश्वरलाई थाहा छ। तर मैले एक एकको लागि प्रार्थना गरेको थिएँ, परमेश्वरले उनीहरूलाई विश्वास गर्ने मन दिनुभयो। प्रियहरू हो, तपाईँले कसलाई प्रार्थना गर्नुभयो यो प्रश्न हो। यी कुराहरू सुन्दै गर्दा सायद तपाईँहरूमध्ये कोही कोहीलाई लाग्न सक्छ कि म पनि बाइबल राम्रो जानेको भए परमेश्वरको लागि उपयोग हुन सक्थे, प्रचार गर्थे, मान्छेलाई सुसमाचार सुनाउँथे। तर त्यसो होइन, तपाईँ सबै परमेश्वरको लागि तयार हुनुहुन्छ, तपाईँ महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ, साँचो सुसमाचार प्रचारक हुन सक्नुहुन्छ, किनभने तपाईँले खालि जिउनु पर्यो, प्रेम गर्नु पर्यो, साँचो हुनु पर्यो, त्यही हो। दिनदिनै उहाँको कुरा सुन्नु पर्यो, उहाँले तपाईँ र मलाई सिकाउनुहुन्छ। जुन जुन काममा हामी छौँ त्यो ठाउँमा हाम्रो भेट हुने मान्छेहरू, जस्तो हामी कति ठाउँमा विद्यार्थी छौँ, कति ठाउँमा कर्मचारी छौँ, कति ठाउँमा छिमेकी छौँ, यात्रामा सँगै हिँड्ने यात्री छौँ, प्रियहरू, सायद तपाईँको नजिक भएको मान्छेले अरू ठाउँबाट साँचो सुसमाचार सुन्ने मौका पाउँदैन होला, तपाईँद्वारा उसले पाउँछ। त्यसकारणले तपाईँले उनीहरूलाई सुसमाचार सुनाउन सक्नुहुन्छ। आज मेरो एउटै मकसद, एउटै उद्देश्य आजको वचन तपाईँलाई सेयर गर्नेको, तपाईँमा परमेश्वरप्रतिको प्रेम र छिमेकीप्रतिको प्रेम साँच्ची नै आएको होस्। अनि यहाँनिर सुसमाचारको बारेमा रोमी एकको 14, 15, 16मा के लेखेको छ सुसमाचार सम्बन्धी? रोमी एकमा 14 र 15मा छ, ग्रिक होस् वा अरू असभ्य जाति, बुद्धिमान होस् वा निर्बुद्धि, सबैको म ऋणी छु। यसैले सकेसम्म तिमी रोममा हुनेहरूलाई हामी सुसमाचार प्रचार गर्न उत्सुक छौँ। अब यहाँनिर तपाईँलाई म भन्न चाहन्छु, पावल सुसमाचार प्रचार गर्न किन उत्सुक छन् भन्दाखेरि, किनकि सुसमाचारसँग म शर्माउँदिनँ, किनभने विश्वास गर्ने प्रत्येकको निम्ति यो परमेश्वरको शक्ति हो, अहिले यहुदीहरूको निम्ति र अन्य जातिहरूको निम्ति पनि। त्यसकारणले सुसमाचारमा परमेश्वरको शक्ति छ, संसारको जीवन जीवित आशा दिने एकमात्र स्रोत ख्रिस्ट येशूको सुसमाचार। अनि तपाईँ र मेरो सम्पर्कमा आउनेहरू अथवा हाम्रो सम्बन्धमा हुनेहरू, हाम्रो नातागोतामा परेका साथी सङ्गतिहरू, उनीहरूमा आशा छैन होला, उनीहरू धनी छन्, खुसी छन्, सुविस्ता छ, तपाईँलाई थाहा छ, तपाईँ साँच्ची नै क्रिस्चियन हुनुहुन्छ भने ख्रिस्टबाट क्षमा नपाएका, येसुको जीवन नपाएका मान्छेहरू, चाहे जतिसुकै धनी धर्मी बलियो जे होस्, एक दिन आगोको भट्टीमा पर्नेछन्, परमेश्वरको दण्डमा पर्नेछन्। त्यसकारण सुसमाचारको शक्ति तपाईँले उनीहरूलाई दिन सक्नुहुन्छ, उनीहरू बदलिन सक्छन्। त्यसैले तपाईँमा यसको लागि उत्साह आउन सक्नुपर्छ। तपाईँमा बास गर्नुहुने परमेश्वरको आत्मामा तपाईँमा प्रसन्न हुनुहुनेछ यदि तपाईँले त्यो काम गर्नु भने। कलसीका क्रिस्चियनहरूमा विश्वासद्वारा परमेश्वरबाट आएको ख्रिस्टीय प्रेमको प्रमाण हामी यहाँ देख्दछौँ, जीवित परमेश्वरको साक्षी। कलसी 1:4मा के थियो, के छ अघि? किनकि ख्रिस्ट येशूमा भएको तिमीहरूको विश्वास र सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा हामीले सुन्यौँ, जुन सुसमाचार तिमीहरू कहाँ आएको छ, जसरी सारा संसारले नै संसारमा नै आएको छ र यसले फल फलाइरहेको छ, जसरी तिमीहरूले यसको विषयमा सुनेको र परमेश्वरको अनुग्रहमा जानेको दिनदेखि नै फल फलाइरहेका छौ, जसरी तिमीहरूले पनि हाम्रा प्रिय सङ्गी दास इपाफ्रासबाट सिक्यौ, जो तिमीहरूको निम्ति ख्रिस्टका विश्वासकीय दास हुन्। उनले नै आत्मामा भएको तिमीहरूको प्रेमको बारेमा हामीलाई बताए। त्यसैले उनले बताएको कुरा होइन, परमेश्वरको प्रेम। अनि प्रेमको कुरा गर्दै गर्दाखेरि कुन प्रेमले तपाईँ र मलाई कसरी उत्साह दिन्छ, डर हट्छ हामीबाट र अझै प्रेरणा दिन्छ, त्यो के हो भने परमेश्वरले हामीलाई गर्नुभएको असीमित प्रेम। परमेश्वरको प्रेमको कुराबाट कुनै कुराले हामीलाई अलग गर्दैन भनेर कहाँ लेखिएको छ थाहा छ तपाईँलाई? परमेश्वरको प्रेमबाट हामीलाई कुनै कुराले अलग गर्दैन। यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेता भन्दा पनि अझ बढी छौँ, किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतले, स्वर्गदूतहरूले वा प्रधानताले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिले, उचाइले वा गहिराइले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रिस्ट येशु हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्दैन। यो प्रेम उहाँले हामीलाई गर्नुभएको छ, होइन? अनि अर्को कुरा चाहिँ, तपाईँ र म जब परमेश्वरको प्रेमलाई अनुभव गर्छौँ, हामी सुसमाचार बाँड्नलाई डराउँदैनौँ, होइन? परमेश्वरको प्रेमलाई अनुभव गर्छौँ। तपाईँलाई म पढ्न चाहन्छु, येशु प्रभुले धेरै ठाउँमा यो प्रेमको बारेमा भन्नुभएको छ, होइन? एउटा त परमेश्वरलाई प्रेम गर्ने र छिमेकीलाई प्रेम गर्ने आज्ञा, जुन चाहिँ तपाईँले लुका 10:25-27मा एकजना मान्छेले येशूलाई सोद्धाखेरि 10 आज्ञा तिमीले व्यवस्था जानेको छौ भन्दाखेरि उसले उत्तर दिन्छ, व्यवस्थाका एकजना पण्डित उहाँको परीक्षा गर्न खडा भए र यो प्रश्न गरे, गुरुज्यू अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ? अनि यहाँ म लुका 10:25-27 पढ्दैछु। उहाँले तिनलाई भन्नुभयो, व्यवस्थामा लेखिएको के लेखिएको छ तिमीले पढ्यौ? अनि तिनले भने, तैँले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, सारा प्राणले र आफ्नो सारा समझले, आफ्नो सारा मनले प्रेम गर र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर, जुन चाहिँ मर्कुस 12 अध्यायमा मर्कुसले यो दुइटै कुरा लेखेका छन्, होइन? त्यस कारणले यहाँनिर हामी देख्दछौँ कसरी परमेश्वरलाई प्रेम गर्ने कुरा नै मुख्य परमेश्वरको चाहना आज्ञा छ हाम्रो लागि। तपाईँले साँच्ची नै परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने त्यही प्रेमले चाहिँ तपाईँ र मलाई परमेश्वरको मानिसहरूदेखि डराउन, अब तपाईँलाई मैले अरू पदहरू पढ्ने विचार गरेको थिएँ, मसँग समय छैन, अनि विशेष गरी 1 योहन्ना 4:7 यो चाहिँ पढ्छु म। 1 योहन्ना 4:7मा, प्रिय हामी एउटाले अर्कालाई प्रेम गरौँ किनभने प्रेम परमेश्वरबाट आउँछ, जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो र परमेश्वरलाई चिन्छ, प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन किनभने परमेश्वर प्रेम हुनुहुन्छ। तपाईँले त्यो कुरा चाहिँ बुझ्नु भएको छ, होइन? अर्को चाहिँ तपाईँलाई म भन्न सक्छु, एउटा अर्को पद के छ भनेदेखि, यो पद 2 कोरिन्थी 5:14मा के छ, ख्रिस्टको प्रेमले हामीलाई बाध्य गराउँछ किनभने हामीलाई यो निश्चय छ कि सबैको निम्ति एकजना मर्नु भएको हुनाले सबै मरे। ख्रिस्टको प्रेमले बाध्य गराउँछ भनेको मतलब चाहिँ परमेश्वरले हामीलाई यति प्रेम गर्नुभएको छ, योहन्न 3:16ले त्यो कुरा भन्छ। अघि भर्खरै तपाईँलाई मैले रोमी 5:5 पढेर सुनाए, होइन? परमेश्वरको आत्मा जो हामीमा दिनुभएको छ, उहाँले हामीलाई उहाँको प्रेम दिनुभएको छ, जसले गर्दा हामी परमेश्वरलाई प्रेम गर्छौँ। जब हामी परमेश्वरलाई प्रेम गर्छौँ, अनि त्यही कुराले तपाईँ र मलाई परमेश्वरको बारेमा विजयी जीवन जिउनलाई मद्दत गर्छ। परमेश्वर यदि हामीले परमेश्वरको प्रेम र परमेश्वरको आज्ञा अनुसार अरू छिमेकीलाई प्रेम गर्ने कुरा हामीमा छ भनेदेखि, जसले गर्दा चाहिँ डर हामीमाथि डरमाथि चाहिँ हामी विजय प्राप्त गर्छौँ, उहाँमा हामी पुरा भरोसा गर्न मद्दत गर्छ त्यो प्रेमले, उहाँको इच्छा गर्न प्रेरणा दिन्छ। जसले विलियम केरीले के भनेको थियो भने चाहिँ, आई एक्सपेक्ट ग्रेट थिङ्स फ्रम गड, आई एटेम्प्ट ग्रेट थिङ्स फर गड। त्यसैले परमेश्वरको निम्ति महान कुरा उहाँबाट आउँछ भनेर विश्वास गर्ने र उहाँको निम्ति ठुलो कुरा गर्न प्रयास गर्ने कुरा पनि यो परमेश्वरको प्रेम दिन्छ। अरूप्रति निस्वार्थ प्रेम बढ्छ, कसैले केही भन्छ कि भन्ने डर हुँदैन, म झ्याल खान जान्छु कि, मान्छे उहाँ त मेरो मान्ने गुण्य हुनुहुन्छ, म क्रिस्चियन भन्यो भने त लाज हुन्छ, त्यसरी मुख चुप्प लाएर, मलाई थाहा छ छोराछोरीहरू यस्ता पनि हुन्छन् कि बाबुआमालाई म क्रिस्चियन भए भन्न सकेका हुँदैन, दाजुभाइलाई भन्न सकेका हुँदैन, अनि त्यस्तो हो भनेदेखि उसले परमेश्वरलाई चिन्नु र नचिन्नुको केही अर्थ रहेन, किनभने ख्रिस्टको प्रेममा त डर हुँदैन। अनि किनभनेदेखि त्यस्तैले कसैले केही भन्छ कि पनि डर हुँदैन, डर हराएकोले ख्रिस्टको जीवन दिने सुसमाचारलाई बाँड्न साहस र सामर्थ्य हुन्छ। त्यसमा तपाईँले डरै मान्नु पर्दैन, तपाईँ प्रेमलाई विचार गर्नुहोस्, त्यसपछि तपाईँले जसलाई पनि सुसमाचार भन्न थाल्नुहुन्छ, अरूले सुनाइहाल्छ भनेर बस्नुहुन्न। परमेश्वरप्रतिको आफ्नो हाम्रो साँचो प्रेमको साथै छिमेकीप्रतिको हाम्रो निष्कपट प्रेमको परिणाम चाहिँ यी कुराहरू हाम्रो जीवनमा परिवर्तन आउँछ। यस्तो जीवन परमेश्वरले हामीलाई दिनुभएको प्रमाण प्रेमको महसुस गर्नु पनि हो। तपाईँ र मैले परमेश्वरको प्रेमको महसुस गर्नु भनेको चाहिँ तपाईँ र ममा यस्तो खालको जीवनको जीवन हामीले पाएका हुन्छौँ। हामीलाई हाम्रो मुक्तिको निश्चयता हुन्छ। परमेश्वरको महान प्रेमबाट हामीलाई यी केही कुराले पनि अलग गर्न सक्दैन, जुन चाहिँ हामीले भर्खरै यो रोमी 8:37-39 हामीले पढेको थियौँ। मानिसहरू फिक्रीमा जिउँछन् कारण उनीहरूको विचार भ्रष्ट हुन्छ। अङ्ग्रेजीमा एउटा कुरा छ साउन्ड माइन्ड, वास्तवमा दोस्रो तिमोथी 1:7 होला। परमेश्वरले हामीलाई यहाँ तपाईँलाई त्यो पद छ कि छैन, एनिवे यहाँनिर छैन, दोस्रो यहाँ छ तपाईँले, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति प्रेम र आत्मसंयमको आत्मा दिनुहुन्छ। अनि यो प्रेमको आत्मा परमेश्वरले दिनुहुन्छ नि, होइन? तपाईँ विश्वासी हुनुहुन्छ नि, तपाईँमा त शक्तिको आत्मा हुनुहुन्छ, त्यही अरूसँग डराउनुहुन्न नि तपाईँ, होइन? प्रेम तपाईँमा आउँछ, तपाईँले शत्रुलाई पनि प्रेम गर्ने तपाईँभित्र आउँछ। तपाईँले केवल परमेश्वरलाई खुसी बनाउने कुरामा जिउनुहुन्छ, तपाईँले आफ्नो स्वार्थ पुरा गर्नुहुन्न। अनि यहाँनिर आत्मसंयमको आत्मा भनेको चाहिँ अङ्ग्रेजीमा साउन्ड माइन्ड भन्छ, अथवा सही प्रकारको विचार। मान्छेको कहिलेकाहीँ विचार सही छैन, उनीहरूले भ्रष्ट विचार गर्छन्। त्यही कुरा मानिसहरू किन चिन्ता फिक्रीमा जिउँछन्, उनीहरू सबै आफ्नै यो संसारिक जीवनमै हिसाब किताब गरेर हुन्छन्, अनि उनीहरूको विचार भ्रष्ट हुन्छ, त्यसकारण उनीहरू जहिले पनि डराइराखेका हुन्छन्, त्यसकारण मान्छेहरूलाई विश्वास गर्न पनि सक्दैनन्। सो पाउनेहरू लेखेको गरुभ, उहाँको आत्मा पाउनेहरूको विचार साउन्ड माइन्ड प्रष्ट विचारको हुन्छ, क्लियर विचारको अवस्थामा हुन्छ। त्यसकारणले एउटा पद अर्को पढेर म सिधाउन चाहन्छु। पहिलो पत्रुस 3:15 त तिमीहरूको हृदयमा प्रभु यसु परमे प्रभु परमेश्वरलाई पवित्र मान अथवा उहाँको श्रद्धा गर, अनि तिमीहरू र तिमीहरूभित्र भएको आशाको विषयमा तिमीहरूलाई सोध्ने हरेक मानिसहरूलाई नम्रता र डरको साथ जवाफ दिनको निम्ति सधैँभरि तयार रहो। अनि यो चाहिँ पत्रुस पहिलो पत्रुस 3:15। अनि 16 सुरुमा हेर्नु हो भने शुद्ध विवेक राख भन्ने त्यहाँ छ, अनि त्योभन्दा बढी म तपाईँलाई पढ्न चाहन्न, तर तपाईँलाई मैले एउटै कुरा भन्न कोसिस गरिरहेको कुरा के हो भनेदेखि, के साँच्चै तपाईँमा यो प्रेम छ, यो पवित्र आत्माको प्रेम? हरेक विश्वासी हामीले ए एकता हुनुपर्छ, आत्माको एकतामा बाँधिनुपर्छ भनेर भनिराख्छौँ, यो मान्छेले गर्ने कुरा होइन। जब तपाईँमा पवित्र आत्मा हुनुहुन्छ, परमेश्वरलाई निम्तो दिनुभयो नि, तपाईँको स्वार्थ मर्छ। पावलले गलाती 2:20 भनेको म ख्रिस्टसँगै क्रुसमा टाँगिएँ भनेको मतलब चाहिँ, र पनि म जिउँछु, म त अहिले आफै होइन येसुमा जिउँछु, किन येसुको आत्मा ममा आएर उहाँको शक्तिमा उहाँले मद्दत गरेको कारणले उहाँको इच्छा अनुसार जिउँछु। प्रियहरू, क्रिस्चियन भनेको चाहिँ मानिसहरूलाई प्रेम गर्ने, एकअर्कालाई प्रेम गर्ने, एकअर्काको उन्नति खोज्ने, अनि विश्वासमा नआएकाहरूलाई, तपाईँ आज जतिजना यहाँ मेचमा बस्नु अथवा उठ्नु भएको छ, यहाँबाट उठ्ने बित्तिकैदेखि तपाईँको मनमा आउँछ मैले उहाँको प्रेम, परमेश्वरको प्रेम उहाँ अनुभव नगरेको कसलाई बाँड्ने? तपाईँ अहिले नै नाम विचार गरेर भोलि यो हप्ताभरिमा बाँडेर आउनुहोस्, अनि अर्को हप्ता तपाईँ गवाही दिनुहोस् तपाईँले कसलाई बाँड्नुभयो। प्रियहरू, तपाईँले मेरो लागि गर्ने होइन यो, न नै अर्को कोही अगुवाको लागि, तपाईँको निम्ति जीवन दिनुहुने प्रभुको लागि गर्ने हो यो। उहाँ त्यो चाहनुहुन्छ, तर तपाईँ र म हामीलाई के छ भनेदेखि नि, अगुवाहरूले नै त्यस्तो सिकाएन, उनीहरूकै जीवनमा गडबडी देखियो, सुसमाचारमा गडबडी छैन। प्रियहरू, कहिलेकाहीँ सुसमाचार सुनाउनेमा गडबडी छ, सुधार्नुहोस् तपाईँ आफैलाई, जाँच्नुहोस् तपाईँ आफैलाई, परमेश्वरले फेरि पनि हामीलाई मौका दिनुहुन्छ, क्षमा दिनुहुन्छ, अगाडि बढाउनुहुन्छ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ।